नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचार पछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू। प्रतिनिधि सभामा बहुमत गुमाएसँगै प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मतको पक्षमा 93 र विपक्षमा 124 मतदान। सरकार कोविड विरूद्धको लड़ाई लड़िरहेका बेला हिलो छ्याप्ने काम भएको प्रधानमन्त्री ओलीको भनाई, कोरोना महामारीमा एकजुट हुन सबैलाई आग्रह।
सरकारको ध्यान यति बेला कोविड 19 रोकथाम र त्यसको उपचारमा केन्द्रित छ।
कार्यकारीले काम गर्न दिएन भनेर दोष अरूमाथि थुपारेर भाग्न नमिल्ने कांग्रेस सभापति देउबाको भनाई, कोरोना महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता।
हाम्रो पार्टीले कोविड 19 प्रकोप प्रारम्भ हुँदानै सरकारलाई सहयोग गर्ने प्रतिबद्धता।
सदनमा विश्वासको मत माग्नु लोकतान्त्रिक पद्धति भएकाले यसप्रति सम्मान रहेको अध्यक्ष प्रचण्डको भनाई लगायतका सामग्री प्रसारण गर्नेछौ। कार्यक्रम शुरू गरौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा बहुमत गुमाउनु भएको समाचारबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा बहुमत गुमाउनु भएको छ। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वत पदमुक्त हुनुभएको हो। विश्वासको मतको पक्षमा 93 र विपक्षमा 124 सांसदहरूले मतदान गरेका छन्। 15 जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन्। प्रतिनिधि सभाको आजको बैठकमा 232 जना सांसद उपस्थित रहेका थिए। सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा 100 बमोजिम विश्वासको मत लिन चाहे बमोजिम पक्ष र विपक्षमा मतदान भएको हो। धारा 100 उपधारा 1 प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक प्रावधान छ। सोही धाराको उपधारा 3 विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोविड विरूद्धको लड़ाईमा भएका बेला प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने काम भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आफ्नो सरकारले सम्पूर्ण ध्यान कोविड नियन्त्रणमा लगाइरहेको उल्लेख गर्नुहुँदै यस अभियानमा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो। नेपालको संविधानको धारा 100 उपधारा 1 अनुसार आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले कोविड 19 रोकथाम र त्यसको उपचारमा र आवश्यकता अनुसार त्यस विरूद्धका लड़ाईमा प्रभावकारी रूपमा अगाडि बढ़िरहेको र यस अभियानमा सबैलाई एकजुट हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनिरहेको अवस्थामा विचारका भिन्नता अथवा संस्थागत भिन्नताहरूलाई थाती राखेर कोविड विरूद्ध एकजुट हुन र सरकारलाई साथ दिन सबैलाई आग्रह गर्नुभयो।
सरकारको ध्यान यति बेला कोविड 19 रोकथाम र त्यसको उपचारमा केन्द्रित छ र आवश्यकता अनुसार आफ्ना यस विरुद्धको लडाईका कदमहरूलाई विभिन्न ढंगले प्रभावकारी रूपमा अगाडि पनि बढाई। यति बेला हामी सबै कोविड विरुद्धको लडाईलाई पक्ष विपक्षको विषय नबनाई हामी सबैको यो अदृश्य भयानक साझा शत्रु जसले हाम्रो देशलाई मात्रै होइन आज विश्वलाई नै आक्रान्त बनाएको छ, विश्वलाई नै मानवीय क्षति, सामाजिक जनजीवनलाई अस्तव्यस्त बनाउने र अर्थतन्त्रलाई गम्भीर प्रतिकूल असर पार्ने यस्ता खालका कामहरू यस रोगले गरिरहेको छ। यति बेला हामी सबै विचारका भिन्नताहरू अथवा संस्थागत भिन्नता वा कुनै प्रकारका भिन्नताहरूलाई थाती राखेर यसका विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता हामी सबैले महसुस गर्नुपर्दछ र यसलाई आफ्नो पक्षका निम्ति कुनै पनि हिसाबले प्रयोग गर्ने खालको सोच हामीमा आउनु पनि हुँदैन। त्यसर्थ म सबैलाई सरकारका प्रयासहरूमा साथ सहयोग दिन र यस अभियानमा सबै पक्ष, सञ्चार माध्यम, राजनीतिक दलहरू, सङ्घ संस्था, लगायत सबै एकजुट भएर यस लडाईँमा सामेल हुन र कोभिडलाई पराजित गर्ने हाम्रो साझा उत्तरदायित्व त्यसलाई बन्द गर्न सबैमा आग्रह पनि गर्न चाहन्छु। यस्तो बेलामा यस्तो परिस्थिति आज हामी स्थिरता र स्थायित्वका एकताबद्ध भएर राष्ट्र जनताले देख्ने गरी जनताले बुझ्ने गरी अनुभव हुने गरी यस काममा सबै एकजुट भएर लागेको हुनुपर्ने थियो। तर मैले अलिकति दुःखका साथ नै भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ। कारण जेसुकै होस् तर हाम्रा गतिविधिहरू हाम्रा चिन्तनहरू हाम्रा प्रयासहरू हाम्रा ध्यानहरू जे कुरामा केन्द्रित हुनु पर्थ्यो त्यस कुरामा केन्द्रित हुन सकेन। सरकारले आफ्ना ध्यान कोभिड विरुद्धको लडाईँमा केन्द्रित गर्न चाह्यो विकासका प्रश्नहरूमा केन्द्रित गर्न चाह्यो सामाजिक जनजीवनमा बढी क्षति र खलबलाहट पैदा हुन नपाओस् अर्थतन्त्रमा प्रतिकूल असर न्यून गर्न सकियोस् यस कुरामा सरकार लाग्यो। तर सरकारले अनेक अप्ठ्याराहरूको सामना गर्नु मलाई अचम्म लाग्छ। हामी कोभिड विरुद्धको लडाईँमा छौँ कतिपय पक्षमा कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिरो छ्याप्ने वा सरकारमाथि हिरो छ्याप्ने र कोभिड विरुद्धको औषधि खरिद जस्ता कुराहरूमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढङ्गले देखाउने त्यस्ता खालका क्रियाकलापहरू भए। हामी सबैलाई थाहा छ भ्याक्सिनको अभाव दुनियाँमै भ्याक्सिन प्राप्त गर्न मारामार भइरहेको छ। यस्तो अवस्थामा दक्षिण एसियामा भारतभन्दा पछि नेपाल पहिलो राष्ट्र हो आफू उत्पादक नभए पनि भ्याक्सिनको सुरुवात गर्ने र भ्याक्सिन चलिरहेको छ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको साझा संकटका बेलामा यदि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुँदैन भन्नुहुँदै सरकारले कारवाही गरी छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै वर्तमान सरकारलाई कुनै हिसाबले अस्वीकार गर्नुपर्ने कारण नभएकाले आफूले विश्वासको मत लिने र आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न चाहेको बताउनुभयो।
साझा समस्याको समाधान गरिरहेका बेला पनि यदि कसैले यसमा पनि भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध कुनै पनि हालतमा क्षम्य हुँदैन र हामी कसैलाई पनि छुट दिनेवाला छैन। त्यसमा छानबिन हुन्छ कारवाही हुन्छ दोषी पाइयो भने। तर यहाँ त कस्तो छ भने फलान देशको अफिसरसँग प्रधानमन्त्रीले गरेको हस्ताक्षर अनअफिसियल अनुवाद अनअफिसियल अनुवादको कपीमा चाहिँ हस्ताक्षर योभन्दा तमासा के हुन्छ अनअफिसियल प्रतिमा हस्ताक्षर हुन्छ कहीँ अनअफिसियल अनुवाद ओरिजिनल कपी होइन कुनै हस्ताक्षर हुन्छ भने पनि ओरिजिनल कपीमा हुन्छ होला नि अनअफिसियल अनौपचारिक अनुदित प्रति भनेर प्रचार गरिन्छ र त्यस्तोमा फेरि प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरेर जोडिन्छ। यो सम्मका खेल नेपालमा हुने गर्छ म त्यसमा दुःख व्यक्त गर्छु। हामी यति साह्रो तल झर्नु हुँदैन आफूलाई यति साह्रो कृत्य काममा संलग्न गराउनु हुँदैन। मेरो यसमा आग्रह छ चाहे राष्ट्रियताको सवाल होस् चाहे लोकतन्त्रको सवाल होस् चाहे जनजीविकाको सवाल होस् चाहे शान्ति सुव्यवस्था सुशासन मानवाधिकारको सवाल होस् चाहे भ्रष्टाचार विरुद्धको हाम्रो लडाईँको सवाल होस् कुनै पनि कुरामा सरकार अनुचित तरिकाले अनुचित प्रश्नमा अनुचित दृष्टिकोण र अडानमा कुनै सम्झौता गर्दैन। राष्ट्रिय हित जनताको हितलाई छोडेर तलमाथि गर्दैन र गर्न दिँदैन भन्ने कुरो मैले पटक पटक यस सदनमा प्रस्तुत गरिसकेको छु। स्वाधीनता स्वतन्त्रताको वास्तविक अर्थमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा राष्ट्रिय हितलाई सर्वोपरि राखेर व्यवहार गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा यो तर्कभन्दा माथि छ। तथ्यहरूले यसलाई तर्क गरिरहनु पर्ने होइन तस्विर आफै बोल्छ भने जस्तो सत्यहरू आफै बोल्छन् हाम्रा व्यवहार आफै बोल्छन् हाम्रा उपलब्धिहरू आफै बोल्छन् हामीले प्रस्तुत गरेका दृष्टिकोणहरू आफै बोल्छन् हामीले लिएका उडानहरू आफै बोल्छन् र हामीले प्राप्त गरेका उपलब्धिहरू आफै बोल्छन्। तसर्थ राष्ट्रियताको सवालमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा खेलेको भूमिका यी सबै हिसाबले हेर्ने हो भने पनि नेपाल एउटा सुनिन थालेको देखिन थालेको सुन्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको देशको रूपमा स्थापित भएको छ। मैले धेरै भन्नु पर्ला जस्तो लाग्दैन म धेरै स्मरण पनि गराइरहनु पर्ला जस्तो लाग्दैन हाम्रा कामहरू आफै बोल्छन् त्यसकारण राष्ट्रियताको पक्षमा त्यति स्पष्ट, त्यति सुदृढ, त्यति व्यवहारिक र त्यति उपलब्धिपूर्ण ढंगले अगाडि बढेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारणै छैन। यदि हामी आइडियोलोजीलाई आइडियोलोजिकल प्रेजुडिस राख्छौ भने बेग्लै कुरा हो, संलग्नतालाई अनुचित महत्व दिन्छौ भने बेग्लै कुरा होला, होइन भने यसमा अविश्वास गर्नुपर्ने या विश्वास गर्न नसकिने कुनै कारणै हुँदैन।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको सम्वर्धन, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतालाई संरक्षण गर्ने साथै राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सवालमा यो सरकार तर्कभन्दा माथि रहेको समेत बताउनुभयो। उहाँले यो सरकारले विखण्डनकारी र पृथकतावादी समूहलाई मूलधारमा ल्याएको, विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढ़ाएको, उच्च कृषि उत्पादन अनुसन्धानमुखी विश्वविद्यालय निर्माण, उद्योग धन्दाको संरक्षण, सड़क पूर्वाधार निर्माण लगायतका कार्यमा असाधारण ढंगले अगाडि बढ़ाइरहेको जानकारी दिनु।
समृद्ध नेपाल, सुखी नेपाली, यो राष्ट्रिय आकांक्षा, हामी सबैको आकांक्षा, सम्पूर्ण नेपालीको आकांक्षा। नेपाल समृद्ध होस्, विकसित होस्, आधुनिक होस्, नेपालको सबै क्षेत्र, सबै क्षेत्रका सबै व्यवसायका जनताको आमदानी राम्रो, रोजगारीको अवसरहरू सृजना गरौं, युवा शक्तिलाई पलायन हुन नदिऊ, स्वदेशमै रोजगारीका अवसरहरू सृजना गरौं, यस काममा सरकार लागेको छ। मेरो नेतृत्वमा सरकार बन्दा कति लाख हो, कति लाख, 45 लाखदेखि 70 लाख भन्छन् मान्छेले, एक इन डाटा त्यति छैन। त्यत्रो संख्यामा युवाहरू अवसरको खोजीमा बाहिर, रोजगारको रोजगारीको खोजीमा बाहिर, त्यो स्थिति थियो र त्यस स्थितिमा सरकार जिम्मा लिएर एकै रातमा जादुको छडीले जस्तो कन्ट्राक्ट गरेर गइसकेका मान्छेहरूलाई फिर्ता ल्याउने अथवा त्यो एउटा सिलसिला र यहाँ बाँझै रहेका घर खेतहरू एकैचोटि हराभरा हुँदैनथे। जनतालाई मोटिभेट गर्ने, इन्सेन्टिभ दिने, त्यसबाट उनीहरूलाई प्रेरित गरेर काममा उत्पादनका लागि लगाउने लगायतका कामहरू हामीले गर्नुपर्थ्यो। ती काम हामीले गरेका छौँ, त्यस दिशामा हामी लागेका छौँ। त्यसकारण रोजगारीका कार्यक्रम, स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम लगायत महिला उत्थानका कार्यक्रम, यी कार्यक्रम गरेका छौँ। त्यसै गरेर हामीले समाजलाई समाज जस्तो एउटा भद्रगोल स्थितिमा होइन, कोही सडकमा बालबालिका थालिएको छ, सडकमा कोही भिखमङ्गा भएर बालबालिका हिँडेको छ अथवा मान्छे अलपत्र भएर हिँडेको छ, त्यो स्थितिलाई अन्त गर्ने दृढ संकल्पका साथ हामीले सडक बालबालिका मुक्त देश यही 78 सालभित्र सम्पूर्ण रूपले बनाउने भनेर अहिले पनि हामीले सडक बालबालिका मुक्त गरेका छौँ। काठमाडौँमा पहिले हाम्रा सन्तानहरूलाई, ससाना बालबालिकाहरूलाई अलपत्र पार्ने, अलपत्र पार्नेर तिनलाई खाते भन्ने उपनाम दिएर अपमान गर्ने त्यस प्रकारको स्थिति थियो। अब नेपालबाट डिक्सनरीमा खाते भनेको उहिले नै सडकमा अलपत्र छोडिएका, सरकारले पनि नहेरेका, अभिभावक पनि नभएका, दुःख पाएका बालबालिकालाई भनिन्थ्यो भन्ने अर्थ राखिएला, तर त्यसको वर्तमान सन्दर्भमा कुनै अर्थ छैन।
प्रधानमन्त्री ओलीले सबैको आकांक्षा समृद्ध नेपाल निर्माण भएकाले सरकार यसको गन्तव्य निर्धारण गर्नेतर्फ अगाडि बढेको बताउनुभयो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार आफूहरू अगाडि बढ़िरहेको बताउनु भएको छ। उहाँले महामारी नियन्त्रण गर्न आफूहरू लागि परे पनि सरकार समयमा नै सचेत र गम्भीर नबनेको तथा खोपको व्यवस्थापन गर्न समयमा नै ध्यान नदिएको आरोप लगाउनुभयो। विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रस्तावमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभयो। सभापति देउवाले सरकार गठन भएको 3 वर्षमा नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आउनुमा स्वयं प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको बताउनुभयो।
हाम्रो पार्टीले COVID-19 प्रकोप प्रारम्भ दानी सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका साथै समयमै निर्माण रोकथामको उपाय अपनाउन पटक पटक ध्यान आकर्षण गराउँदा पनि सरकार सचेत र गम्भीर देखिएन। विज्ञहरूले COVID-19 पटक पटक लहराउन सक्ने जुनसुकै बेला जोखिम बढ्न सक्ने भनी दिएको चेतावनीलाई सरकारले सुन्दै सुनेन। समयमा COVID-19 विरुद्धको खोपको व्यवस्था गरेन, जुन कुरा समय अगाडि नै गर्नुपर्थ्यो। फलस्वरूप अहिले नेपाल विश्वमा नै COVID-19 उच्च जोखिममा रहेको देशहरूको गणनामा राखिएको छ।
सभापति देउवाले संविधानले प्रधानमन्त्रीलाई कार्यकारी भूमिका दिएको बताउनु हुँदै देश र जनताको हितमा काम गर्न कसैले कहीँ नरोकेको अवस्थामा समेत प्रधानमन्त्रीले आफू काम नगर्ने र दोष अरूमाथि थुपारेर भाग्न नमिल्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नु लोकतान्त्रिक पद्धति भएकाले यो अधिकार प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीप्रति आफ्नो सम्मान रहेको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले विश्वासको मत लिन प्रधानमन्त्रीले विघटन गरेको संसदमा नै अपील गरिरहनु भएको र मौका पाए फेरि विघटन गर्ने सोचमा रहेको आरोप समेत लगाउनुभयो। अध्यक्ष प्रचण्डले संविधानको धारा 76(2) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको सरकार बन्ने सम्भावना यही सदनबाट सम्भव रहेको र सम्भावना खोजिने बताउनुभयो।
सुरुदेखि COVID-19 महामारीको सुरुवात भएदेखि नै यो महामारीका विरुद्ध लड्नको लागि देशका सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार, बुद्धिजीवी र सबै स्तरका सरकारहरूको एउटा समन्वय गर्ने संरचना चाहिन्छ र सामूहिक प्रतिवादबाट मात्रै यो महामारीको सामना गर्न सकिन्छ भनेर मैले 1.5 वर्ष अगाडि राखेको प्रस्तावलाई स्मरण गर्दै यो दोस्रो लहर जो अझ तीव्र गतिमा अझ भयावह रूपमा अगाडि बढेको छ यसको सामना गर्न देशका सबै शक्तिहरूको समन्वयको निम्ति म सबैसँग अपील गर्न चाहन्छु र आफ्नो तर्फबाट त्यसमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
अध्यक्ष दाहालले कोरोनाको महामारी नियन्त्रणका लागि आफ्नो पार्टीबाट पूर्ण सहयोग रहेको बताउँदै प्रधानमन्त्री आफू अनुशासनमा नबसेर सभा सम्मेलन गरेर हिँडेका कारण कोरोना धेरै फैलिएको समेत आरोप लगाउनुभयो। हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सुरज आचार्य, साथी सरोज रिजाल र म कल्पना दाहाल पनि विदा माग्छु। नमस्कार।